आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। आदरणीय श्रोता मित्र, ख्रिस्टीय अभिवादन, जय मसीह अनि नमस्कार। म आशा गर्दछु कि तपाईँहरू आरामै हुनुहुन्छ होला, अनि म पनि आरामै छु। आज तपाईँहरूको बिचमा फेरि कार्यक्रम येशूको कथाको अर्को भाग लिएर आएको छु। ध्यान दिएर सुन्नुहोस् है त श्रोता। अब हामी कथालाई सुरु गरौँ। उनी भिडको किनारमा उभिएकी थिइन्। उनी येशूको बारेमा र उहाँको आश्चर्य कर्महरूको बारेमा र शिक्षाहरूको बारेमा उनले सुनेकी थिइन् र उनी उहाँलाई हेर्न र सुन्न चाहन्थिन्। उनीसँग उहाँलाई भन्नको लागि धेरै कुराहरू थिए, आफ्नो जीवनको बारेमा भन्नको लागि धेरै कुराहरू थिए, अनि धेरै प्रश्नहरू पनि थिए। तर के उनी सधैँ उहाँसँग नजिक भएर कुरा गर्न र व्यक्तिगत रूपमा भेटेर भन्नको लागि उनले मौका पाएकी थिइन् त? दुर्भाग्यवश उनी एक पापी थिइन्। उनी आफ्नो समुदायमा प्रख्यात थिइन्। जसै येशूले बोल्नुभयो उनले सुनिन्, यहाँसम्म कि येशूबाटको दूरी धेरै थियो, तापनि जसै उहाँ बोल्नुभयो उनको सबै पापहरू उनको आँखाको नजिक आयो। सबै उनको अयोग्यपनहरू अनि सबै उनको लज्जित कामहरू पनि, अनि तिनी रुन थालिन् र चिच्याउन थालिन्। उनी रोएको धेरै समय भएको थियो। उनले आफ्नो जीवनमा खराब छनौटले आफ्नो हृदयलाई कठोर बनाएकी थिइन्, अनि मानिसहरूको दुर्व्यवहारले पनि थियो, अनि समुदायका अरू स्त्रीहरूको रिसले पनि थियो। अनि अहिले जब येशूले प्रेम, क्षमादान, दया, चङ्गाई, पुनर्स्थापना सँगै परमेश्वरको आउँदै गरेको राज्यको बारेमा बोल्नुभयो, उनी आफू भित्रै जागृत भइन्। उहाँको वचनले उनलाई धोइदियो, अनि उनको हृदयलाई कोमल बनायो, पोषण दिए जस्तो भयो, र उनलाई आशा पनि दिइरहेको थियो। अनि फेरि रुन थालिन्, तर यसपालि उनको आँसु भिन्दै प्रकारको थियो, किनकि उनले भिन्दै प्रकारको महसुस गरिन्। उनी फेरि पनि महसुस गर्दै थिइन्, उनको हृदयमा जीवन आउँदै थियो। उनले परमेश्वरको प्रेम, परमेश्वरको दयालाई महसुस गरिन्, किनकि येशूले त्यस दिन आफ्ना वचनहरू बोल्नु भएको थियो। येशूले वचनहरू बोलिसक्नु भएपछि येशू र उहाँका चेलाहरू जान थाले, तर तिनी अझै पनि उभिएर हेरिरहेकी थिइन्। अनि तिनले आफ्नो ओढ्नेले आफ्नो मुहार छोपिन्, ताकि उनी को थिइन् अरू कसैले नजानुन्। उनी कस्तो तिर्खाएकी र उहाँसँग कुरा गर्न चाहेकी स्त्री थिइन्। तिनीहरू सबै उनलाई उछिनेर गए, अनि सिमाने फरिसीले भन्यो, येशूज्यू, तपाईँले आज भन्नुभएको वचन त साह्रै कठिन छ। म यसबारेमा तपाईँसँग अझ कुरा गर्न चाहन्छु। धेरै मित्रहरू यसबारेमा छलफल गर्न मेरो घरमा भेला भएका छन्। म चाहन्छु कि आज मेरो घरमा आउनुहोस् र हामी सबै बिहानको खाना सँगै खानेछौँ। येशूले जवाफ दिनुभयो, तिम्रो निमन्त्रणा स्वीकार गर्दछु सिमान। अनि तिनीहरू सँगै त्यस फरिसी सिमानेको घरमा गए। अनि ती स्त्रीले आफ्नो असल भाग्यमा विश्वास गर्न सक्दैनथिन्। उनी जान्दथिन् कि येशू त्यस फरिसी सिमोनको घरमा जानुहुनेछ। अनि तिनले आफ्नो ओढ्नेले आफ्नो मुहार छोपिन्, ताकि उनी को थिइन् अनि कसैले नजानुन्। उनी कस्तो तिर्खाएकी र अनि उहाँसँग कुरा गर्न चाहेकी स्त्री थिइन्। तिनीहरू सबै उनलाई उछिनेर गए। अनि सिमोन फरिसीले भन्यो, येशूज्यू, तपाईँले आज भन्नुभएको वचन त साह्रै कठिन छ। म यसबारेमा तपाईँसँग अझ कुरा गर्न चाहन्छु। धेरै मित्रहरू यसबारेमा छलफल गर्न मेरो घरमा भेला भएका छन्। म चाहन्छु कि आज मेरो घरमा आउनुहोस् र हामी सबै बिहानको खाना सँगै खानेछौँ। येशूले जवाफ दिनुभयो, तिम्रो निमन्त्रणा स्वीकार गर्दछु सिमोन। अनि तिनीहरू सँगै त्यस फरिसी सिमानेको घरमा गए। ती स्त्रीले आफ्नो असल भाग्यमा विश्वास गर्न सक्दिनथिन्। उनी जान्दथिन् कि येशू त्यस फरिसी सिमोनको घरमा जानुहुनेछ, अनि यदि उनले हतार गरिन् भने उनी त्यस बिहानको भोजनको निम्ति त्यहाँ हुन सक्दैनथिन्। किनभने उनी पाहुनाको रूपमा निमन्त्रित थिएनन्। केवल सिमोनका पाहुनाहरू मात्रै त्यो टेबलको वरिपरि बस्न सक्थे, तर अरू मानिसहरूलाई आएर उभिएर हेर्न, सुन्न र छलफलको बारेमा सिक्न अनुमति थियो। त्यो भिड धेरै ठुलो हुने थियो र सबैको निम्ति कोठा चाहिँ सानो थियो। ती स्त्रीसँग निर्णय गर्नको लागि केही क्षण मात्र थियो, अनि उनी आफ्नो घरमा दगुरेर गइन् र केही बहुमूल्य चिज लिइन् र सिमोनको घरतिर दगुरिन्। उनी स्याहा स्याहा गर्दै सिमोन बसेको स्थानमा आइन् र टाढेबाट सिमोन र अरू मानिसहरू येशूसँगै बसेको देखिन्। तिनी सबैजनाको अगाडि थिइन्। तिनी हतार गरेर सिमोनको घरमा गइन् अनि तिनले नोकरहरूलाई भोजनको निम्ति अन्तिम तयारी गरेको देखिन्। त्यहाँ पहिले नै थुप्रै मानिसहरू त्यस घरमा प्रवेश गर्दै थिए। तिनीहरू आमन्त्रित थिएनन्, तर तिनीहरू येशू र फरिसी सिमोनको बीचको कुराकानी सुन्नलाई आएका थिए। त्यसपछि ती स्त्री भित्र पसिन् अनि कसैले पनि उनलाई चिनेनन् अथवा के गरिरहेको भनेर सोधेनन्। त्यहाँ धेरै हल्ला भइरहेको थियो, सबैजना व्यस्त थिए। प्रिय श्रोता मित्र, ती स्त्रीको हृदय आफैमा चूर्ण हुँदै थियो अनि तिनले सानो बोतलको बहुमूल्य अत्तर निकालिन् र यो तिनले येशूलाई मात्रै दिन सक्थिन्, तर अझै पनि तिनले येशूलाई भेटेकी थिइनन् र उनी उहाँको नजिकै थिइन् अनि उनले प्रेम र स्वतन्त्रताको महसुस गरिन्। त्यसपछि एकजना व्यक्ति कोठाबाट बाहिरियो। अरू बाँकी त्यहाँ बसेका थिए, पहिलो सिमोन जो घरको मालिक थियो अनि त्यसपछि उसका मित्रहरू। प्रत्येकले एक अर्कालाई अभिवादन गरे र तिनीहरूको खुट्टा धोइए। कोहीहरू तेलले अभिषेक भए। फरिसहरू एक एक गर्दै भित्र आए। ती स्त्रीले सबै कार्यहरू हेरिरहेकी थिइन्। अन्तिममा येशू पनि त्यहाँ भोजनको घरमा हुनुहुन्थ्यो। उहाँ भित्र आएको क्षणमा नोकरहरू उहाँका खुट्टा धुनलाई अगाडि आए र सिमोनले अगाडि आएर येशूको हात र गालामा चुम्बन गर्यो। त्यहाँ कोही पनि यताउता सरेन। ती नोकरहरू निरीह भएर उभिए। तिनीहरूले सिमोनलाई हेरे, तर उसको अनुहारले यो चेतावनी दिँदै थियो कि तिमीहरू येशूतिर नजाऊ। अनि त्यहाँ येशू एक्लै उभिनु भयो अनि लज्जित र अनाथ सिमोनको घरमा हुनुहुन्थ्यो। प्रिय श्रोता मित्र, के सिमोनले उहाँलाई निमन्त्रणा गरेको होइन र? के उहाँ उसको पाहुना हुनुहुन्थ्यो होइन र? अनि किन त उहाँलाई ती सबै सेवा दिएन? कि अरूलाई दिए जस्तै येशूलाई सम्मान गरिएन त? किन उहाँको खुट्टा धोइएन? किन उहाँको शिरको लागि तेल थिएन? येशू पासोमा पर्न गइरहनु भएको थियो। उहाँले सिमोनलाई हेर्नुभयो। उहाँले अरू फरिसीहरूलाई हेर्नुभयो जो पहिले नै टेबलमा आएर बसेका थिए, तर तिनीहरूले येशूसँग आँखा जुदाउन चाहेनन्। अनि उहाँले नोकरहरूतिर पनि हेर्नुभयो। तिनीहरू पनि मुस्कुराए। ती पाहुनाहरू जसले ती सबै हेरिरहेका थिए, तिनीहरू यस्तो अपमानको साक्षी भएकोमा विश्वासै गर्न सक्दैनथे। येशूलाई हात नै नधोइकन खाना खानको लागि कर लगाइयो। येशू एकजना फरिसी मानिसहरूद्वारा अपमानित हुनुभएको थियो अनि ती पाहुनाहरू सबै देखेर अचम्म माने, छक्क परे। त्यहाँ ती स्त्री यो सबै देखेर छक्क परिन्। तिनले नोकरहरूलाई हेरिन्। ती नोकरहरूलाई येशूको निम्ति केही गरिदिन अपिल गरिन, तर तिनीहरूले कमजोर भएर अनि निरीह भएर हेर्न मात्रै सक्थे। तिनले टेबल वरिपरि हेरिन्। कसैले पनि आफ्नो आदरको नियमलाई पालन गरेको थिएन। तिनीहरू सबैले येशूलाई अपमान गरेका थिए अनि तिनी गएर तिनीहरूलाई एक चड्कन हान्न चाहन्थिन्। ती व्यक्तिको निम्ति जसले तिनलाई आशा दिलाएको थियो, जसले तिनलाई क्षमादान र नयाँ जीवन दिनुभएको थियो, ती स्त्रीको हृदय आफै भित्र क्रोध भएको थियो। तिनले आफैमा ल ठिकै छ भनेर भनिन् अनि ती स्त्री बिस्तारै येशूको पाउनेर उभिन्।
सिकाउनु सत्य बाटो हामीलाई देखाउनु
पापी स्त्री जो कलंकित थिइन् जो अरु स्त्रीहरूबाट तल पारिएकी थिइन् जो मानिसहरूद्वारा लाजमा परेकी थिइन् तिनी येशु कहाँ गइन् तिनी सबै मानिसहरूको अगाडि भित्तामा उभिरहेकी जस्तै थिइन् र अरू मानिसहरू खाना खाएको र कुराकानी गरेको तिनले हेरिरहेकी थिइन् तिनले आफ्ना सबै आँखाहरू खोलिएको महसुस गरिन् तर अरूले भन्न थाले यो स्त्री को हो र किन ठिक ठाउँमा बसेकी छैन तिनी येशूको खुट्टा अगाडि उभिरहन् र विचार गरिन् यदि कसैले उहाँको खुट्टा नधोए पनि म धोइदिनेछु उनले तिनले वरिपरि पानीको लागि नोकरलाई हेरिन् तिनले येशूको पाउ धुनको निम्ति पानी चाहन्थिन् यदि कसैले गरेन भने यदि फरिसी सिमोनको नोकरले गरेन भने उनी उहाँको पाउ धुने थिइन् तर कोही पनि यताउता गरेनन् अनि ती स्त्रीले आफ्नो हृदयको कठोरता र वेदना र रिसले हेरिन् श्रोता मित्र त्यसपछि तिनी येशूको पाउमा घोप्टो परिन् र आँसु झार्न थालिन् त्यो आँसु तिनीहरूले येशूलाई के गरेको थिए त्यसको निम्ति थियो त्यो आँसु येशूको अपमानको निम्ति थियो त्यो आँसु तिनको आफ्नै पापको निम्ति थियो त्यो आँसु उनले पाएको दयाको निम्ति थियो अनि जसै तिनी उहाँको पाउमा घोप्टो परिन् तिनको आँसु उहाँको पाउमा खस्न थाल्यो र भिज्यो अनि अन्तिममा उहाँको पाउको निम्ति पानी पनि थियो र तिनको आँसु अझै आउन थाल्यो यो महसुस गरेर कि उहाँलाई के गरिएको थियो अहिले उनी येशूको पाउ धुन सक्थिन् तिनको वेदनाले उहाँलाई आदर र सम्मान दिनको निम्ति पानी जुटाइदियो अनि तिनले ठूलो नम्रता साथ आफ्नो हातले उहाँको धुलोले भरिएको पाउ धोइदिन् अनि त्यसपछि उनले उहाँको पाउ पुछिदिनुपर्ने थियो तर तिनले सबैजनालाई हेरिन् फरिसीहरूलाई उभिएकाहरूलाई र नोकरहरूलाई पनि हेरिन् तिनलाई येशूको पाउ पुछिदिनको निम्ति रुमालको आवश्यकता थियो तर अझै कोही पनि गएन ठिकै छ तिनले मनमनै विचार गरिन् म धेरै टाढा आएको छु म एक फरिसीको घरमा आएको छु म नआउनु पर्ने कोठामा आएको छु मैले आफ्नो आँसु यो पवित्र व्यक्तिको पाउमा खसालेकी छु र मेरो यी पापी हातले धोएकी छु तर पनि अहिले म रोकिने छैन अनि ती स्त्रीले कसैले सोच्नै नसकिने कार्य गरिन् तिनले सार्वजनिक रूपमा संसारमै नगरिएको कार्य गरिन् उनले सबैको नजरमा आफ्नो कपाल तल झारिन्। यो चाहिँ एक स्त्रीले आफ्नो लोग्नेको लागि मात्र गर्थिन्। अनि बिस्तारै तिनले आफ्नो लामो सुन्दर कपाल येशूको पाउनेर लगिन् र आफ्नो कपालले पुस्न थालिन्। तर कार्य असुहाउँदो थियो अनि तिनले अरूले के सोच्छन् त्यो मतलब गरिन्। तिनले नम्रतामा आफ्नो जीवनमा उहाँको दयाको निम्ति उपासनामा आफ्नो ओठले उहाँको पाउलाई चुम्बन गरिन्। कयौं पटक फेरि फेरि पनि तिनले उहाँको पाउलाई चुम्बन गरिन्। त्यसपछि ती स्त्री बिस्तारै उठिन् र सबैभन्दा बहुमूल्य वस्तु निकालिन्। त्यो अत्तरको तेल थियो। तिनले त्यो अत्तर उहाँको शिरमा खनेन् र तिनले त्यो तेल उहाँको पाउमा खन्याएर घसिन्। प्रिय श्रोता मित्र, ती नोकरहरू ती स्त्रीलाई देखेर लज्जित भएका थिए। त्यो कोठामा भएका पाहुनाहरू अचम्ममा परेका थिए कि अब के हुने थियो। जुन त्यो स्त्रीले सिमोनको घरमा आएर येशूको सामु पुग्न साहस गरिन्, तर फरिसीहरू जो यी सबै घटनाहरू देखे तिनीहरू यो घरमा विपत्ति आयो भनेर त्रसित र भयभीत भए र अरूलाई धम्क्याइरहेका थिए। तिनीहरू त्यो पापी स्त्रीको साहसलाई विश्वास नै गर्न सक्दैनथे। तर तिनीहरूको सबैभन्दा ठूलो झट्का यो थियो कि येशू आफैले पनि त्यो स्त्रीलाई केही गर्नु भएन। उहाँले केही पनि गर्नु भएन। उहाँले कुनै बचाउ गर्नु भएन। उहाँले नोकरहरूलाई त्यो घरबाट स्त्रीलाई हटाउनु भन्नु भएन। तर उहाँ त स्त्रीले गरिरहेको कार्यबाट आनन्दित हुनुभएको देखिनुहुन्थ्यो। अनि सिमोन फरिसीले यो देखेर यसो भन्न लाग्यो, यिनी अगमवक्ता हुँदा हुन् त यिनलाई छुने को र कस्ती स्त्री हो भनी जान्ने थिए, किनकि त्यो त पापी नै हो। तर येशू त्यस सिमोनतिर फर्केर भन्नुभयो, ए सिमोन, मलाई तिमीसँग केही भन्नु छ। अनि त्यो सिमोन फरिसीले भन्यो, गुरुज्यू भन्नुहोस्। त्यसपछि येशूले भन्नुभयो, कोही साहुका दुई ऋणीहरू थिए। एउटाले 500 र अर्कोले 50 रुपियाँ ऋण लिएका थिए। तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन, ती दुई मध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्नेछ। श्रोता मित्र, टेबलहरू अहिले हर्काइएका थिए। सिमोनले येशूलाई आफ्नो घरमा निम्तो दिएको थियो, तर उसको लक्ष्य चाहिँ येशूको अपमान गर्ने थियो। उसले येशूको निम्ति पासो थापेको थियो, तर उसको पासो त्यस स्त्रीको कार्यले गर्दा काम लागेन। अनि अहिले सिमोन पासोमा परेको थियो र उसले जवाफ दियो, म ठान्दछु जसले बढी क्षमा पायो। सिमोनले अक्मकाएर प्रश्नको जवाफ दियो। अनि त्यसपछि येशू त्यस स्त्रीतिर फर्कनु भयो, जो निरन्तर आफ्नो उपासनामा येशूको पाउमा चुम्बन गर्दै थिए र बहुमूल्य अत्तर घस्दै थिए। अनि उहाँले भन्नुभयो, के तिमी यस स्त्रीलाई देख्दछौ? म तिम्रो घरमा आएँ तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरो पाउ आँसुले भिजाई र आफ्ना केशले पुछि। तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त यहाँ म आएदेखि मेरो पाउमा चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउमा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै थिए क्षमा भएका छन्, किनकि यस स्त्रीले बढी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्दछ। त्यसपछि येशूले तल झुकेर तिनको पाखुरा समात्नुभयो र अर्को हात तिनको अनुहारमाथि राख्नुभयो र तिनको आँखामा गहिरिएर हेर्नुभयो र भन्नुभयो, तिम्रा पाप क्षमा भएका छन्। ती फरिसीहरूले भर्खर सुनेको कुरा विश्वासै गर्न सक्दैनथे। येशूले त्यो स्त्रीलाई छुनु मात्र भएन, तर अहिले त उहाँले तिनको पाप क्षमा भयो भनेर दावी गर्दै हुनुहुन्थ्यो। अनि येशूले त्यस स्त्रीलाई भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्ति साथ जाऊ। अनि त्यसपछि ती पापी स्त्री उठिन् र अझै एकपल्ट येशूलाई हेरिन् अनि ठाडो शिर पारेर हृदयमा शान्ति साथ ढोकाबाट बाहिर निस्केर गइन्। प्रिय श्रोता मित्र, म यहाँ तपाईँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यो कथामा तपाईँलाई मनपर्ने व्यक्ति को हो? त्यहाँ थुप्रै प्रकारका मानिसहरू थिए। ल, अब हामी पालै पालो हेरौँ। पहिलो, त्यहाँ फरिसीहरू थिए। तिनीहरू आफैमा आत्मविश्वासी, आफैमा सुनिश्चयता भएका, आफैमा धार्मिक, आफैमा पूर्ण भएकाहरू थिए। तिनीहरूले विचार गर्दथे कि तिनीहरू नै सत्यतामा र मुख्य स्थानमा थिए। तिनीहरू सोच्दथे कि तिनीहरू सबै थोक प्रकट गर्न सक्दछन्। अनि तिनीहरू सोच्दथे कि तिनीहरू येशूभन्दा बढी जान्दछन्। सिमोनले उहाँको निम्ति पासो थाप्यो। सिमोनले उहाँलाई अपमान गर्यो। विचार गरे कि येशूलाई गरिएको दुर्व्यवहारबाट परमेश्वर प्रसन्न हुनुहुनेछ। अनि तिनीहरूले सोचे कि येशूले कहिले पनि कसैको पाप क्षमा गर्न सक्नुहुन्थ्यो भनेर। तर प्रत्येक पाइलामा तिनीहरूले गलत सोचे। श्रोता मित्र, के तपाईँ यस्तै मानिस हुनुहुन्छ? किनकि परमेश्वरको अघि आफूलाई नम्र पार्न कठिन छ, अनि यो पनि मान्न कठिन छ कि परमेश्वर सही हुनुहुन्छ र हामी गलत छौँ। तर तपाईँले आफूलाई नम्र बनाउनै पर्छ, अनि म प्रार्थना गर्छु कि तपाईँ आज नै यो गर्नुहुनेछ। त्यहाँ नोकरहरू र उभिनेहरू छन्। ती नोकरहरूको हातहरू बाँधिएका छन्। तिनीहरू केही पनि गर्न सक्दैनन्। तिनीहरूले आफ्नो मालिक सिमोनद्वारा येशूको निम्ति केही नगर्न आदेश पाएका थिए। जुन स्त्रीले केही गरिन्, ती स्त्रीले अगाडि आएर गर्ने साहस पाइन्, जबकि कसैले पनि गरेन। ती स्त्री आफ्नो केश तल झुन्ड्याएर आफैलाई लाजमा पारिन्, तर कसैले पनि रुमाल दिएन। एउटा छक्क लाग्दो कुरा के छ भने, यदि एउटा नोकरले अगाडि आएर कदम बढाएको भए कथा नै परिवर्तन हुन सक्थ्यो होला। ठिक यस्तै नै सत्य उभिनेहरूको छ। तिनीहरू भोजनको स्थानमा मानिसहरूले खाएको र कुराकानी गरेको हेर्नलाई आए। सायद तिनीहरूमा खुल्दुली थियो होला। सायद तिनीहरूले येशूले अर्को कुनै आश्चर्य कर्म गर्नुहुनेछ भनी आशा गरिरहेका थिए होलान्। सायद तिनीहरू तर्क वितर्क सुन्न चाहन्थे होलान्। तर ती उभिनेहरूको बीचमा ती स्त्री थिइन् जसले येशूलाई गहिरो प्रेम गरिन्, अनि जसले धेरै क्षमा पाइन्। येशूले दिनुभएको वचन प्रत्येकले सुनेका थिए, तर ती स्त्रीले आफ्नो हृदयमा विश्वास साथ येशूको वचनलाई राखिन्। तिनको जीवन बदलिएको थियो र हृदय चाहिँ सृष्टिकर्ताको निम्ति प्रेममा जागी उठेको थियो। प्रिय श्रोता मित्र, के तपाईँ ती नोकरहरू र उभिनेहरू जस्तै हुनुहुन्छ? के तपाईँ खुल्दुलीले केही उत्सुकता हेर्न इच्छुक हुनुहुन्छ, अथवा अन्याय भएको छ भनेर कार्य गर्न डराउनु भएको छ? विश्वासमा कदम बढाउनुहोस्। आज नै येशूलाई आराधना गर्नुहोस्। त्यसपछि त्यहाँ एक स्त्री थिइन्, सायद तपाईँले चिनिसक्नु भएको छ होला। सायद तपाईँले पनि ठूलो पाप गर्नुभएको छ होला। यदि तपाईँ येशूका वचनहरूलाई आफ्नो हृदयभित्र राख्नुहुन्छ भने, तपाईँले आफ्नो पुरानो हृदय अचम्म प्रकारले परमेश्वरको शक्तिद्वारा न्यानो र पूर्ण नयाँ भएको पाउनुहुनेछ। तपाईँ आफैमा फेरि जीवन आएको पाउनुहुनेछ। तपाईँले आफ्नो हृदय परमेश्वरको प्रेमले भरिएको पाउनुहुनेछ। तपाईँमा उत्साह हुनेछ। तपाईँ अरूले के भन्छन् भनेर डराउनु हुने छैन। प्रिय श्रोता मित्र, ती स्त्री जो येशूको पाउमा रोइन्, उनको चाहना पूरा भएका छन्। जब उनले पहिलेका दिनहरूमा येशूको वचनहरू सुनिन्, तब नै उनको हृदयमा परमेश्वरको वचनले छोएको थियो, अनि उनले परमेश्वरको दया र क्षमादानले फेरि नयाँ जीवन आइरहेको आफ्नो आत्मामा महसुस गरिन्। उनी येशूको नजिक हुनलाई त्रिसित थिइन्, तर उहाँको नजिक कसरी पुग्ने हो भन्ने बारेमा कुनै उपाय तिनीसँग थिएन। तर सिमोन फरिसीको घरमा परमेश्वरले ढोका खोलिदिनुभयो, अनि येशूलाई तिनले गरेको आदर र उपासना पुस्ता पुस्तासम्म भनिनेछ। अनि अहिले यो तपाईँलाई भनिएको छ। प्रिय श्रोता मित्र, परमेश्वरले आजको कथाद्वारा तपाईँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। Thank you. आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवजन शाही, फोन नम्बर 9815046664, 9815046664, इमेल ठेगाना यस प्रकार छ: susshilaprabjan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।